الحمد لله وكفى وسلام على عباده الذين اصطفى. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. حتى إذا فتحت ياجوج وماجوج وهم من كل حدب ينسلون واقترب الوعد الحق فإذا هي شاخصة أبصار الذين كفروا يا ويلنا قد كنا في غفلة من هذا بل كنا ظالمين إلى الآخر. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه. تو اب ہم تفسیر کی کلاس شروع کر رہے ہیں. سورۃ الانبیاء کی تفسیر ہم پڑھ رہے ہیں معروف القرآن جلد نمبر 6 سے، اور پچھلی کلاس میں ہم نے آیات جو بھی تلاوت کی گئیں تو ان کی تفسیر پڑھ رہے تھے، اور اس میں ہم نے یاجوج اور ماجوج کے معاملے پر کافی سیر حاصل گفتگو کری تھی. کسی کو اس کے بارے میں کوئی سوال ہو، اسپیشلی جو پچھلی کلاس میں ڈسکشن ہوئی تھی اس کے بارے میں، تو وہ آپ بھی لکھ کر پوچھ سکتی ہیں. باقی ہم آگے چلتے ہیں کیونکہ ہم معروف مسائل پڑھ رہے تھے. تو اس میں اگلا جو حضرت نے ٹاپک رکھا ہے وہ ہے اس کے بعد والی آیت، انکم وما تعبدون من دون اللہ حسب جہنم، کہ اللہ تعالیٰ ارشاد فرماتے ہیں کہ، بلکہ یہ اس کے بعد والی آیت ہے، اس کے ایک اور بعد والی آیت، کیونکہ یاجوج اور ماجوج کے تذکرے کے بعد اللہ تعالیٰ نے تو یہ فرمایا تھا نا کہ وقت رب الوعد الحق، کہ جو سچا وعدہ ہے وہ قریب ہو گیا. فَإِذَا هِيَ شَاخِصَةٌ، پھر اس کے اوپر اس دم اوپر لگی رہ جائیں گے، یعنی وہ، یعنی ان کے جو ابصار ہیں، ان کی جو آنکھیں ہیں نا، وہ ایک دم اوپر کو لگ جائیں گی. کن لوگوں کی؟ الذین کفروا، ابصار الذین کفروا، جن لوگوں نے کفر کیا تھا نا، قیامت کے دن ان کی آنکھیں جو ہے نا وہ چڑ جائیں گی، جیسے خوف کے حالت میں یا ایک دم موت جب آنے لگتی ہے انسان کی آنکھیں چڑھ جاتی ہیں، اوپر کی طرف ہو جاتی ہیں. یا ویلنا قد کنا فی غفلت من ہذا، پھر وہ لوگ کہیں گے ہائے ہماری بدبختی، کہ تحقیق کے ہم غفلت میں تھے اس سے، اس دن سے، جس کا کہ ہمیں بتایا جاتا تھا، تو ہم اس دن سے غفلت میں تھے. بل کنا ظالمین، بلکہ ہم لوگ تو ظلم کرنے والے تھے، یعنی صرف غفلت میں نہیں تھے، بلکہ غفلت میں ہونا جو ہے نا یہ دراصل ظلم ہے، یہ بہت بڑا ظلم ہے کہ جو چیز اہم ہے اس کی طرف انسان توجہ نہ کرے. ٹھیک ہے نا، غفلت کا مطلب کیا ہوتا ہے؟ بینگ ہیڈ لیس، یعنی ویئر یو آر سپوز ٹو پے ہیڈ، جہاں آپ کو توجہ دینی تھی وہاں آپ نے توجہ نہیں دی، اسی کو غفلت کہتے ہیں نا. ٹھیک ہے، تو کافر کیا کہیں گے؟ کہ پہلے تو کہیں گے غفلت کا لفظ استعمال کریں گے، پھر اس کے بعد کہیں گے کہ نہیں، غفلت نہیں بلکہ یہ تو ظلم تھا، ہے نا، اہم چیز کی طرف توجہ نہیں دی، غیر اہم چیز یا کم اہم چیزوں کی طرف توجہ دیتے رہے. ایسا نہیں ہے کہ توجہ دیتے تھے نہیں، یا یہ کہ ہمیں توجہ دینا آتا نہیں تھا، نہیں، ہمیں توجہ دینا آتا تھا، ہمیں کانسنٹریٹ کرنا آتا تھا، ہمیں جو ہے وہ بات سننا آتا تھا، ہم دوسری باتیں سنتے تھے، ہے نا، ہم لغویات کو سنتے تھے، ہم اپنے کپڑے لتے اور اس قسم کی جو ہماری خواہشات تھیں ان کے اوپر ہم توجہ دیتے تھے، لیکن کہاں توجہ نہیں دیتے تھے، کہاں توجہ نہیں دیتے تھے، اللہ والوں کی باتوں پر توجہ نہیں دیتے تھے، ہے نا، سمجھانے والوں کی باتوں پر توجہ نہیں دیتے تھے. ٹھیک ہے، تو توجہ کا حق کدھر بنتا تھا، توجہ دینے کا حق کہاں بنتا تھا؟ جو اہم باتیں تھیں، جو اہم لوگوں کی باتیں تھیں وہاں حق بنتا تھا، ہم نے وہاں حق نہیں ادا کیا، ہم نے وہاں حق ادا نہیں کیا جہاں ہمیں کرنا چاہیے تھا. اسی کو کیا کہتے ہیں؟ اسی کو ظلم کہتے ہیں، جس کا جو حق تھا اس کو وہ حق نہیں دیا. ہے نا, آپ کے ساتھ ظلم ہوتا ہے نا, ہوتا ہے کہ نہیں ہوتا آپ کے ساتھ ظلم؟ اپنے سسرال میں رہتی ہیں تو ساس ظلم کرتی ہے نا, کیوں, کیا مطلب ظلم کرتی ہے؟ بھائی آپ کا جو حق تھا وہ آپ کو نہیں دیتی. بہت ساری بیویاں ہیں, شوہر ان کے اوپر ظلم کرتا ہے نا, پھر اس کے بعد یہاں تو کیوں ظلم کرتا ہے بھائی؟ بھائی میرا جو حق تھا نا, بیوی ہونے کے ناطے میرا جو حق تھا, میرا شوہر مجھے وہ حق نہیں دیتا, ہے نا. اب اس ظلم کے اوپر کتنا دل خراب ہوتا ہے, کتنا جو ہے وہ ہے نا, لوگوں کو بتاتے بھی ہیں, دہائی بھی دیتے ہیں, ہائے میرے اوپر ظلم ہو رہا ہے, ہائے میرے اوپر سسرال میں ظلم ہو رہا ہے, ہائے میرے اوپر فلانی جگہ ظلم ہو رہا ہے, ٹھیک ہے نا. لیکن یہی ظلم ہم خود بھی کر رہے ہوتے ہیں, ہم اللہ کو اس کا حق نہیں دیتے, ہم اللہ کو اس کا حق نہیں دیتے. اللہ کا حق کیا تھا کہ اللہ کی بات کو سب سے زیادہ اہم سمجھا جاتا, سب سے زیادہ توجہ دی جاتی, رائٹ. ہم نہیں سنتے اللہ کی بات کو, ہم قرآن مجید کو کی نصیحتوں کو, قرآن مجید کی عبرتوں کو, قرآن مجید کے احکامات کو ہم توجہ نہیں دیتے. ہم ظالم ہیں, ہم ظالم ہیں, ہم ظلم کرتے ہیں, اور سب سے بڑا ظلم ہم کرتے ہیں, کیونکہ سب سے بڑا کون ہے؟ وہ اللہ ہے. میں تو سب سے بڑا نہیں ہوں نا, آپ تو سب سے بڑی نہیں ہے نا, تو آپ کو اگر کسی نے حق نہیں دیا تو وہ سب سے بڑا ظالم نہیں ہے, ہے نا, کیونکہ آپ سب سے بڑی نہیں ہیں. بھائی مجھے کسی نے حق نہیں دیا وہ سب سے بڑا ظالم نہیں ہے, کیونکہ میں سب سے بڑا نہیں ہوں. سب سے بڑا کون ہے؟ اللہ ہے کہ نہیں؟ کسی کو انکار ہے اس کے اوپر؟ تو کیوں ہے اس کلاس کے اندر؟ اگر اس بات کا انکار ہے کہ اللہ سب سے بڑا ہے تو اس کلاس میں کیا کر رہی ہیں پھر؟ یہ کلاس تو ایمان والوں کے لیے ہے نا, رائٹ. تو اللہ سب سے بڑا ہے, اللہ کی بات کو نہیں سنتے, توجہ نہیں دیتے, تو کون ہے سب سے بڑا ظالم؟ ہم ہیں سب سے بڑے ظالم, جو اللہ کی بات کو سب سے زیادہ توجہ نہیں دیتے ہیں, ٹھیک ہے نا. کاش کہ ہم اس بات کو مان لیں تاکہ ہماری گاڑی آگے چلے. ہماری گاڑی پھنسی ہوئی کیوں ہے, رکی ہوئی کیوں ہے؟ اس لیے کہ ہم اس بات کو ماننے سے ہی انکار کر رہے ہیں. ہم نہیں مانتے اس بات کو کہ ہم سب سے بڑے ظالم ہیں, ٹھیک ہے. کیا لکھا ہے انہوں نے ڈائریکٹ میسج میں؟ لکھا ہے کہ نبی کریم صلی اللہ علیہ وسلم نے حدیث پاک میں بربادی اسپیسیفکلی عربوں کے لوگوں کے لیے کیوں کہا؟ ماشاءاللہ بڑا اچھا سوال کیا. ایک منٹ ہولڈ کیجیے, چڑیوں کی آوازیں بہت زیادہ ہو رہی ہیں. جی انہوں نے سوال کیا پچھلی کلاس کے ٹاپک سے ریلیٹڈ, یاجوج و ماجوج کا جب تذکرہ ہو رہا تھا کہ نبی عرب کیوں کا, ٹھیک ہے, جب یاجوج و ماجوج کے دیوار میں سوراخ کے بڑھ کے پیدا ہو جانے کا ذکر کیا, تو اس وقت عربوں کے لیے ویل کا لفظ کیوں استعمال کیا؟ پوری دنیا کے لیے ویل کا لفظ کیوں استعمال کیا؟ اب یہ جو ہے نا, ایک کہہ سکتے ہیں کہ عالمی سیاست کے درجے کا ایک سوال ہے, عالمی سیاست کے درجے کا ایک معاملہ ہے, ٹھیک ہے. کیونکہ عرب جو ہیں وہ ایک نسل ہے نا, انسانوں کی نسلوں میں سے ایک نسل ہے یہ عرب نسل, جیسے کہ ہندوستانی ایک نسل ہوتی ہے, ایک رومنز یہ ایک نسل کہلاتے ہیں, یورپ کے لوگ, افریقی ایک نسل ہے, ٹھیک ہے, چینی جو 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 لوگ ہوتے ہیں, چاہے وہ اس پورے ایریے کے جاپان کے رہنے والے ہوں, چین کے رہنے والے ہوں, حتیٰ کہ ان سے ملتے جلتے جو ہیں سنگاپور, ہانگ کانگ اور ساؤتھ ایسٹ ایشیا کے لوگ ہوں, ہے نا, ملیشیا کے بھی لوگ تقریباً ویسے ہی ہوتے ہیں, تو یہ ساری کے ساری ایک نسل کہلاتی ہے, ٹھیک ہے. تو اسی طریقے سے عرب ایک نسل ہے دنیا کے اندر رہنے والی, تو ان کے لیے نبی علیہ الصلوۃ والسلام نے ویل کا لفظ استعمال کیا. تو اس سے یہ بھی پتا چل سکتا, یعنی اس کا مطلب یہ بھی ہو سکتا ہے, اب اللہ بہتر جانتا ہے کہ اس کا exactly جو ہے وہ کیا اس کی implication ہے, ٹھیک ہے. لیکن جو علماء کرام اس کے ایکسپلینیشنز بیان کرتے ہیں. تو ایک تو یہ ہے کہ عرب جو ہے نا وہ ان کو اللہ تعالیٰ نے غلبہ عطا فرمایا, ٹھیک ہے, نبی علیہ الصلوۃ والسلام کی بعثت عربوں کے اندر ہوئی اور آپ صلی اللہ علیہ وسلم کے آ جانے کے بعد یعنی عربوں کو اللہ تعالیٰ نے دنیا کے اندر سب سے اونچا مقام عطا فرما دیا, ٹھیک ہے, روحانی اعتبار سے تو عطا فرمایا ہی لیکن دنیاوی اعتبار سے, سیاسی اعتبار سے بھی, یعنی دنیا کا جو بیشتر رقبہ تھا سلطنت امیہ کے دور کے اندر وہ اتنا بڑا ایریا جو ہے وہ عربوں کے ہاتھ میں آ گیا. پھر سلطنت بنو عباس جو ہے وہ بھی اتنے 100 سال تک جو ہے دنیا میں رہی, وہ سارے کے سارے کون تھے, قریشی تھے. بنو عباس کون تھے, قریشی تھے نا, ٹھیک ہے, عرب قریش. تو ان کو اتنا غلبہ عطا فرمایا حتیٰ کہ اسپین جو تھا یہ بھی عربوں کے ہی کنٹرول میں تھا. 800 سال مسلمانوں نے اسپین میں حکومت کری ہے. وہ کون سے مسلمان تھے, وہ ترک یا ہندوستانی یا افریقی نہیں تھے, وہ عرب تھے, ٹھیک ہے. سلطنت بنو امیہ کی حکومت تھی اصل میں اسپین کے اندر نا, مصر, الجیریا, موراکو, مراکش, یہ سارے کے سارے عرب, ٹھیک ہے. اتنا بڑا اللہ تعالیٰ نے غلبہ عطا فرمایا نا, لیکن انہوں نے آہستہ آہستہ جو ہے وہ دین سے دوری اختیار کرنی شروع کر دی, ٹھیک ہے. تو ان کی جو ہے نا پھر جب دین کی وجہ سے اللہ تعالیٰ نے بلندی عطا فرمائی ہوتی ہے تو دین ہی کے دور ہونے کی وجہ سے, دین سے دور ہونے کی وجہ سے اللہ تعالیٰ نے پھر ان کو پستی بھی عطا فرمانی شروع کری نا, ٹھیک ہے. اور پھر ایک وقت آیا کہ جب بنو عباس کے ہاتھ سے جب حکومت نکلی ہے بغداد میں, جب چنگیز خان ہلاکو خان نے حملہ کیا ہے, تو اس کے بعد عربوں کے پاس سے حکومت بالکل نکل گئی, ٹھیک ہے. تو ان کی خرابی جو ہے نا وہ نبی علیہ الصلوۃ والسلام کو چونکہ اللہ تعالیٰ نے آگے کی بھی چیزوں کا علم عطا فرمایا تھا, خبریں عطا فرمائی تھیں, اخبار الغیب, ٹھیک ہے, فیوچر میں آنے والے جو معاملات ہیں, تو نبی علیہ الصلوۃ والسلام نے اس بات کو دیکھتے ہوئے اس وقت یہ جملہ فرمایا, ویل للعرب, ٹھیک ہے, کہ عرب کی خرابی کہ بھئی یعنی یاجوج اور ماجوج جو ہے نا وہ بھی ایک نسل ہے نا, انسانوں کی ایک نسل ہے یاجوج اور ماجوج, ٹھیک ہے. تو ان کا جو غلبہ ہوگا نا وہ عربوں کی بربادی کی شکل میں نکلے گا, یا عربوں کی بربادی جو ہے وہ یاجوج اور ماجوج کے غلبے کی شکل میں ظاہر ہوگی, ٹھیک ہے. یعنی عرب جو ہے دنیا میں نیچے جائیں گے اور یاجوج اور ماجوج جو ہے وہ اوپر آئیں گے. اچھا, جب تک سد سکندری وہ مکمل بند تھی تو یہ سلسلہ شروع نہیں ہوا تھا, یعنی یاجوج اور ماجوج کا جو خروج کا معاملہ تھا نا یہ بالکل بند تھا اور کچھ پتا نہیں تھا کہ یہ کب ہوگا, ٹھیک ہے نا, کب ہوگا یہ پتا نہیں تھا. نبی علیہ الصلوۃ والسلام کو بھی پتا نہیں تھا کہ کب یاجوج ماجوج نکلیں گے, ٹھیک ہے. لیکن جب ایک سوراخ بن گیا, اب یہ بات ہو رہی ہے کہ خاص اس حدیث میں سوراخ کے واقعے کا عربوں کی خرابی کے ساتھ کیوں ذکر کیا, یا عربوں کی خرابی کا ذکر سوراخ بننے کے واقعے کے ساتھ کیوں ذکر کیا, کیوں, اس لیے کہ سوراخ کا بن جانا یہ اس سے کیا تھا کہ بس اب تھوڑے دنوں میں یاجوج اور ماجوج نکل آئیں گے, ہے نا, کیونکہ سوراخ کو اب آپ نے ایکسپینڈ نہیں کرنا ہے, ٹھیک ہے, اب کام شروع ہو گیا دیوار ٹوٹنے کا, پہلے کام دیوار ٹوٹنے کا سلسلہ شروع ہی نہیں ہوا تھا, تو کوشش کرتے تھے لیکن آگے بڑھ ہی نہیں پاتے تھے. اب سوراخ بن گیا تو اب چند دنوں کے اندر یہ باہر نکل آئیں گے, اور ان کی باہر نکلنا جو ہے یہ دنیا سے عربوں کے جو کنٹرول ہے, عربوں کی جو حکومت ہے وہ بالکل ختم ہو جانے کی شکل میں ظاہر ہو گئے, ٹھیک ہے. تو یہ دونوں چیزیں جو ہے وہ ایک دوسرے کے ساتھ ڈائریکٹلی پروپورشنل, ان کا نیچے جانا ان کا اوپر آنا, اسی کو آپ انورسلی پروپورشنل بھی ایکچولی کہہ سکتے ہیں, لیکن ایک طرح سے دیکھیں تو ڈائریکٹلی پروپورشنل بھی کہہ سکتے ہیں, ٹھیک ہے. تو اچھا آپ نے سوال کیا اور اس سے ایک سوچ کا ایک زاویہ بھی جو ہے اس سے آگے سامنے آتا ہے. بہرحال یہ جو ہم سمجھ رہے ہیں نا کہ 20ویں صدی میں بھی بہت سارے ملک ہیں جن کے اندر عربوں کی حکومت ہے, یہ ایسا ہے نہیں, ٹھیک ہے نا, یہ ظاہری طور پر عربوں کی حکومت ہے, اصل میں عربوں کی حکومت ہے نہیں, اصل میں عربوں کی حکومت 20ویں صدی میں نہیں ہے, اور حقیقت ये चीज जो है ना, ये पाकिस्तान और इंडिया के बारे में भी ऐसे ही है। असल में हम जो आजादी आजादी के नारे मारते रहते हैं ना, पाकिस्तान में भी और इंडिया में भी आजादी के नारे मारते रहते हैं ना आजकल। पहले तो पाकिस्तान में 1980s में जश्न आजादी शुरू हुआ था, ठीक है ना, इंडिया में इतना नहीं नजर आता था। अब पिछले चंद सालों से इंडिया में भी जश्न आजादी है ना भाई। कौन सी आजादी, कैसी आजादी? कोई आजादी वादादी नहीं है, अपने आप को धोखा दे रहे हैं खाली। कोई आजादी नहीं है, वही गुलामी है, बल्कि बदतर गुलामी है, पहली गुलामी से ज्यादा बुरी गुलामी है, ठीक है। तो अरबों की हुकूमत खत्म हो गई बनू अब्बास की हुकूमत के साथ, ठीक है ना, फिर उसके बाद गुलामी ही गुलामी चल रही है, ठीक है। तो अगर ये किसी के जहन में सवाल था कि नहीं अभी भी तो अरबों की हुकूमत है बहुत सारे जगहों पर, ऐसा कोई भी नहीं है। ऊपर ऊपर से आपको चंद चीजों की हुकूमत दी हुई है, लेकिन असल में भी थोड़ी आपकी बात मानी जा रही होती है कोई। Anyway, तो फरमाया कि अगला अगली आयत है, इन्नकुम वमा तअबुदूना मिन दूनिल्लाही, कि बेशक तुम लोग और जिनको तुम अल्लाह को छोड़ के पूछते हो, हसबु जहन्नम, ये जहन्नम का ईंधन है, अंतुम लहा वारिदून, तुम उसके ऊपर वारिद किए जाओगे, ठीक है, तुम उसके ऊपर पहुंचोगे, यानी जहन्नुम के ऊपर पहुंचोगे। अरे काफरों से 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 ये 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 खिताब किया जा रहा है, तुम जहन्नुम का ईंधन बनोगे और तुम जहन्नुम के ऊपर पहुंचोगे। हजरत मुफ्ती शफी रहमतुल्लाह अलैह फिर इसके तफसीर में लिखते हैं मारूफ मसाइल में कि यानी तुम और तुम्हारे माबूद बजुज अल्लाह के सब जहन्नुम का ईंधन बनेंगे, ठीक है। अल्लाह के, अल्लाह तुम्हारा माबूद है, लेकिन अल्लाह को छोड़ करके जितने माबूद है ना, वो सारे के सारे जहन्नुम का ईंधन बनेंगे। इस आयत में तमाम माबूदात बातिला, जिनकी नाजायज परस्तिश कुफार के मुख्तलिफ गुरोहों ने दुनिया में की, सबका जहन्नुम में दाखिल होना बयान फरमाया गया है, ठीक है। सारे के सारे माबूद जहन्नुम में जाएंगे। इस पर यह शुबा हो सकता है कि नाजायज इबादत तो हजरत मसीह अलैहिस्सलाम और उज़ैर अलैहिस्सलाम और फरिश्तों की भी की गई है। किसी ने जो है फरिश्तों को अपना माबूद बनाया, किसी ने जो है वो उज़ैर अलैहिस्सलाम, किसी ने ईसा अलैहिस्सलाम, और हिंदुओं का कभी यही मशहूर है कि हिंदुओं के भी जो बुत हैं, बल्कि हिंदुओं से ज्यादा सिखों के, वो भी अल्लाह के मुकर्रब बंदे। ये तो बुधा के बारे में भी कुछ हजरात कहते हैं कि भी ये भी किसी जमाने के कोई नबी थे, है ना। जब उनका इंतकाल हो गया तो लोगों ने बुधा का जो है वो बुत बना लिया और उसको जो है वो सजदा करना शुरू कर दिया, उसको माबूद का दर्जा देना शुरू कर दिया, ठीक है। तो इस तरह से बहुत से नेक लोगों की जो है वो परस्तिश की गई। तो सबके जहन्नुम में जाने का क्या मतलब होगा फिर? इसका जवाब हजरत इब्ने अब्बास रज़ियल्लाहु ताला अन्हु ने दिया है। उनकी रिवायत तफसीर कुरतुबी में इस तरह है कि इब्ने अब्बास ने फरमाया कि कुरान की एक आयत ऐसी है जिसमें लोग शुबहात करते हैं, मगर अजीब इत्तेफाक है कि इसके मुतालिक लोग मुझसे सवाल नहीं करते। हालांकि लोगों को पता है कि मुझे अल्लाह ताला ने कुरान मजीद की तफसीर का खसूसी इल्म अता फरमाया, और लोग जो है वो तालिब इल्म है, मैं इस वक्त लोगों का अल्लाह ताला ने उस्ताद बनाया हुआ है मुझे, ठीक है। तो लोग मुझसे सवाल क्यों नहीं करते ना, अजीब बात है ये, ठीक है। अब हमारे जहन में इस तरह की के अल्फाज सुन करके ना तकब्बुर का शायबा आता है, तकब्बुर का, है ना, कि भाई ये चाहते हैं कि लोग इनके पास जाएं, इनसे सवाल करें, तो ये तो अपने आप को बड़ा समझते हैं, है ना। ये तो समझते हैं कि जी इनके पास लोगों के सवालों का जवाब है, और दिल में चाहत भी है कि लोग आके इनसे पूछें, तो ये तो तकब्बुर है, ठीक है। तो नाउज़ बिल्ला के हजरत इब्ने अब्बास हजरत आना जो है वो तकब्बुर कर रहे थे इस तरह से बात करके? नहीं, ये तकब्बुर नहीं है, ठीक है ना। ये तकब्बुर इसलिए नहीं है क्योंकि किसी चीज का इल्म हो जाना, किसी चीज का इल्म हो जाना और फिर उस इल्म से लोगों को फायदा पहुंचाना, ये तकब्बुर नहीं है, ये खैरख्वाही है कि भाई लोगों को किसी बात का इल्म नहीं है, ला इल्मी में इंसान अपना नुकसान कर बैठता है, गलत फैसला कर बैठता है। तो अगर मुझे अल्लाह ताला ने उसका इल्म दिया है तो मुझसे पूछ लो भाई, मैं बता दूंगा, ठीक है ना। तो ये खैरख्वाही होती है, ठीक है। मिसाल के तौर पर अगर आपको कंप्यूटर्स का इल्म है, राइट, आपको जो है वो कोई कंप्यूटर एप्लीकेशन चलानी आती है, आपको आम आम माइक्रोसॉफ्ट वर्ड अच्छी तरीके से इस्तेमाल करना आता है आपको, एक्सेल आपको अच्छी तरीके से इस्तेमाल करना आता है। अब एक आप अपने किसी दोस्त को देखें या किसी बच्चे को देखें, वो वर्ड के ऊपर बैठा हुआ है, बेचारे ने कोई डॉक्यूमेंट बनानी है और उससे बनी नहीं रही, उससे काम ही नहीं हो रहा, है ना। तो अब आप अगर दिल में सोचें कि भाई उसको पता है कि मेरे पास इस चीज का इल्म है, मैंने स्टडीज करी हुई है, मैंने बैचलर्स किया हुआ है, मैंने डिप्लोमा किया हुआ है कंप्यूटर्स के अंदर, तो ये अल्लाह का बंदा अपना इतना वक्त क्यों जाया कर रहा है, काम इसका हो के नहीं दे रहा, वक्त भी जाया हो रहा है, ये मुझसे क्यों नहीं पूछ लेता। अगर मुझसे पूछ ले तो मैं उसको बता दूंगी इसको, समझा दूंगी इसको, ठीक है ना। तो ये क्या है, ये आपके अंदर तकब्बुर है कि आप कह रहे हैं कि भाई वो मुझसे पूछ ले तो मैं उसको बता दूं, ठीक है ना। अच्छा, अगर आप खुद जाकर के ही बता दें तो कोई बेवकूफ इंसान इसको भी कह सकता है कि ये भी तकब्बुर है, कभी आप समझते हैं आपको ज्यादा पता है और आप जो है वो आप लोगों को बता सकते हैं कि क्या करना चाहिए। इसका मतलब ये है कि आप तो मुतकब्बिर हैं, क्योंकि आप जो है वो लोगों को जा करके बता रहे हैं कि ऐसा नहीं ऐसे करो, वैसे नहीं वैसे करो, तो इसका मतलब है आप तो बड़े तकब्बुर वाले इंसान है ना। नहीं, इसको कोई तकब्बुर नहीं कहेगा, इसको तो कहेंगे कि भाई आपने तो उसकी हेल्प कर दी, उसकी मुश्किल आसान कर दी ना, ठीक है ना, उसको नुकसान से बचा लिया ना, ये तकब्बुर तो नहीं है, ठीक है। उसी तरीके से दीन के इल्म के अंदर भी यही होता है, दीन के इल्म का भी यही मामला है। उलमाए कराम ने पूरा एक प्रोसेस से वो गुजरे होते हैं, इतने सालों उन्होंने इल्म हासिल किया होता है, उन्होंने किताबें पढ़ी होती हैं, अपने असातिज़ा के सोहबत में जाकर के इल्म हासिल किया होता है। अब अगर वो ये सोच रहे हैं या ये चाह रहे हैं कि लोग उनसे पूछ लें ताकि वो गलती से बच जाएं, गुनाह से बच जाएं, आखिरत के नुकसान से बच जाएं, तो ये तकब्बुर नहीं है, ये तो खैरख्वाही है। और फिर हमारे अकाबिर जो है वो तो इससे भी आगे बढ़ जाते हैं, और जहां उनको मौका मिलता है वो बगैर पूछे भी जाकर के बता देते हैं, लोग नहीं सवाल कर रहे, नहीं बिल्कुल लोग जो है वो उनसे गफलत बरत रहे हैं, उनको कोई घास नहीं डाल रहे, फिर भी जाकर के लोगों को बताते रहते हैं, राइट। तो ये तकब्बुर नहीं है, दीन का मामला आ जाता है हम फौरन उसको तकब्बुर कहना शुरू कर देते हैं, और दुनिया के मामले में हम उसको तकब्बुर नहीं कहते, हालांकि बात तो बिल्कुल सेम है। अच्छा, तकब्बुर पता है कब होता है, तकब्बुर पता है कब होता है, तकब्बुर उस वक्त बनता है दीन के इल्म के ऊपर, तकब्बुर उस वक्त बनता है जब इंसान ये समझे कि चूंकि मेरे पास इल्म मौजूद है तो इसका मतलब ये है कि मैंने जन्नत में जाना है, मैं अल्लाह ताला का मुकर्रब बन चुका हूं और मैंने तो 100% जन्नत में जाना है। ये जो सोच होती है ना, ये तकब्बुर बनती, ये तकब्बुर है, ठीक है ना, ये तकब्बुर है कि अपने आप को बख्शा बख्शाया और अपने आप को 100% जहन्नुम, वो जहन्नुम बार बार मुंह से निकल रहा है, अपने आप को मुस्तकम यानी 100% जन्नत का हकदार समझना शुरू कर देना, ये तकब्बुर कहलाता है, ठीक है। वो तकब्बुर नहीं है कि अपना इल्म जो है वो उसको दूसरों को बताना, दूसरों के को नुकसान से बचाने की कोशिश करना, खैरख्वाही करना, ठीक है। तो उसी तरीके से हजरत इब्ने अब्बास रज़ी अल्लाह ने जो है वो खैरख्वाही के अंदाज में कहा कि भाई अजीब बात है कि लोग मुझसे पूछते नहीं आकर के, तो मालूम नहीं कि शुबहात का जवाब इन लोगों को मालूम हो गया है इसलिए सवाल नहीं करते, या उन्हें शुबो और जवाब की तरफ इंतफात ही नहीं हुआ, यानी वो फिक्र ही नहीं कर रहे कि भाई किसी यानी इल्म हासिल करें, और उनको अंदाजा ही नहीं है कि उनको शुबा पड़ा हुआ है इस चीज का, यानी अपनी गलती का उनको एहसास ही नहीं है कि वो गलत फहमी में मुब्तला है इस आयत के बारे में। तो लोगों ने अर्ज किया कि वो क्या है जिसके बारे में आप ऐसे फरमा रहे हैं, तो आप सर फरमाया कि वो आयत इन्नकुम वमा तअबुदूना, ठीक है, ये वाली आयत। जब ये आयत नाजिल हुई तो कुफारे कुरैश को सख्त नागवार हुआ और कहने लगे कि इसमें तो हमारे माबूदों की सख्त तौहीन की गई है, ठीक है, यानी अल्लाह ताला फरमा रहे हैं कि तुम्हारे माबूद भी जहन्नुम में जाएंगे, खाली तुम जहन्नुम में नहीं जाओगे, हमारे माबूद भी जहन्नुम में जाएंगे, ठीक है। तो माबूद तो को होता है जिसके साथ इंसान ने बड़ी मोहब्बत करी हुई होती है ना, बल्कि मुतलकन मोहब्बत की हुई होती है, उसी को माबूद कहते हैं, ठीक है। तो जिससे मोहब्बत हो उसके बारे में ऐसी बातें सुनना है ना, आप अपने अब्बा हुजूर के बारे में ऐसी बात बर्दाश्त कर लेंगी, अपनी अम्मा के बारे में ऐसी बर्दाश्त कर लेंगे? अगर वाकई अम्मा अब्बा से मोहब्बत है तो ऐसी बात हरगिज़ बर्दाश्त नहीं करेंगे। लोग अपने मशायख के बारे में ऐसी बात बर्दाश्त ही नहीं करते क्योंकि उनको मशायख से मोहब्बत होती है अपने, ठीक है ना। तो माबूद से तो सबसे ज्यादा मोहब्बत होनी चाहिए ना। तो जाहिर है इन लोगों के लिए तो ये बात बहुत ही ज्यादा नाकाबिले कबूल थी। तो ये लोग आलिम अहले किताब इब्न जबरी या जबरी जबअरी लिखा हुआ, तो उसके पास गए और उसकी शिकायत की। तो उसने कहा कि अगर मैं वहां मौजूद होता ना तो उनको इसका जवाब देता, यानी मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को मैं इसका जवाब देता। उन लोगों ने पूछा कि आप क्या जवाब देते? तो उसने कहा कि मैं उनसे कहता कि नसारा हजरत मसीह अलैहिस्सलाम की और यहूद हजरत उज़ैर अलैहिस्सलाम की इबादत करते हैं, तो इनके बारे में आप क्या कहेंगे? क्या मौआज़ल्लाह वो भी जहन्नुम में जाएंगे? क्योंकि इस आलिम अहले किताब को पता था कि नबी अलैहिस्सलाम जो है वो उज़ैर अलैहिस्सलाम और मसीह अलैहिस्सलाम ईसा अलैहिस्सलाम को अल्लाह ताला का नबी और मुकर्रब बंदा कहते हैं, ठीक है। तो इसको खुशी इस बात पर हुई थी कि मैं ना नबी मैं मुसलमानों के पैगंबर को सेल्फ कॉन्ट्रडिक्शन का शिकार कर दूंगा। ये देखो, एक तरफ तुम ये बात कहते हो और दूसरी तरफ तुम कह रहे हो ये सारे के सारे जहन्नुम में जाएंगे, ठीक है। इस बात को सोच करके ना बड़ा खुश हो गया ये। तो कुफार जो थे ना वो भी बेवकूफ इसी तरह के, तो वो उसको सुनकर के और ज्यादा खुश हो गए कि वाकई ये बात ऐसी है कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम इसका कोई जवाब नहीं दे सकते, ठीक है। तो इस पर अल्लाह ताला ने आयत नाज़िल फरमाई, यानी भाई ये जो जुमला था कि सब जहन्नुम में जाएंगे, नबी अलैहिस्सलाम सलाम का जुमला तो था ही नहीं, ये तो अल्लाह ताला का जुमला था ना, तो इसी वजह से इसका जवाब भी अल्लाह ताला ही ने दिया, ठीक है। और ये आयत नाज़िल फरमाई जो आगे आती है कि इन्नल लज़ीन सबक़त लहुम मिनल हुस्ना उलाइका अन्हा मुबअदून, यानी जिन लोगों के लिए हमारी तरफ से भलाई और अच्छा नतीजा मुकद्दर हो चुका है वो इस जहन्नुम से बहुत दूर रहेंगे। यानी अल्लाह ताला ने इस हुक्म की फिर एक्सेप्शन बयान कर दी, नहीं इससे कुछ लोग एग्जेम्प्ट भी होंगे, ठीक है ना, मुस्तस्ना भी होंगे इससे। वो कौन लोग होंगे कि जिनके लिए अल्लाह ताला ने मुकद्दर की है। और इसी इब्न ज़बअरी के मुताबिक कुरान मजीद की आयत नाज़िल हुई, वलम्मा गुरिब इब्न मरियम मसलन इज़ा क़ौमुक मिन्हु यसुद्दून, यानी जब इब्न ज़बअरी ने हजरत इब्न मरियम की मिसाल पेश की तो आपके कौम के लोग कुरैश खुशी से शोर मचाने लगे, ठीक है, यानी बड़े खुश हो गए, ओहो हमारे तो हाथ में है ना वो एक ऐसा नुक्ता आ गया कि जिसके जरिए से हम इनको ज़िज कर देंगे। तो इनकी खुशी जो है वो थोड़ी देर की थी, अल्लाह ताला ने इनकी खुशी को खत्म कर दिया ये आयत नाज़िल फरमा के, ठीक है। तो इस तरीके से ना ये कुरान मजीद की जो आयत नाज़िल हुई है ना, तो ऐसे ही कोई ना कोई कॉन्टेक्स्ट होता था, कुछ ना कुछ मामला होता था, कुछ ना कुछ पीछे से बात आ रही होती थी, कुछ ना कुछ जो है वो आगे की बात चल रही होती थी, जिसके बाद फिर अल्लाह ताला जो है ना वो ऐसे ऐसे आयत नाज़िल फरमाते। ला يحزنهم الفزع الأكبر, अब ये आयत थोड़ा सा आगे जाकर के आती है कि अल्लाह ताला ने ये जब जहन्नुम का जिक्र किया तो उस जहन्नुम के फिर कैफियत और हालात बयान करने शुरू किया, ठीक है। और फिर उन हालात को बयान करने के बाद यानी ये कहा ना कि अगर ये बुत माबूद होते तो वो जहन्नुम के ऊपर ना पहुंचाए जा रहे होते, और वो तो इसके अंदर हमेशा हमेशा के लिए पड़े रहेंगे, और वहां पे वो जो चिल्लाएंगे तो कोई उनकी चीखों को भी नहीं सुनेगा और कोई उनको जवाब नहीं देगा। और फिर उसके बाद ये वाला कि भाई सिवाय उन लोगों के जिनके लिए अल्लाह ताला ने खैर जो है मुकद्दर कर दिया है वो लोग जहन्नुम में नहीं जाएंगे, ठीक है। फिर इन खैर वालों का अल्लाह ताला ने जिक्र करना शुरू कर दिया, ठीक है। उलाइका अन्हा मुबअदून ला यस्मऊना हसीसहा, यानी जहन्नुम के अंदर जो चीख पुकार होगी वो तो दूर की बात, जहन्नुम की आहट भी इन लोगों तक नहीं पहुंचेगी। वहुम फी मा तश्तहत अन्फुसुहुम खालिदून, बड़ी तफसील से हमने इसके ऊपर बात करी थी कि ये लोग तो जन्नत में होंगे कि जहां पर इनकी जो चाहते थी ना वो सारी की सारी चाहते पूरी हो जाएंगी उनके लिए और हमेशा हमेशा पूरी होती रहेंगी। फिर उसके बाद फरमाया था ला यहज़नुहुमुल फज़ऊल अकबर, कि ये बड़ी घबराहट जो है ना ये उनको गमजदा नहीं करेगी, وَتَتَلَقَّاهُمُ الْمَلَائِكَةُ اور ملائکہ ان سے ملاقاتیں کیا کریں گے. ٹھیک ہے, تو آپ اس کی تفسیر میں لکھ رہے ہیں کہ حضرت ابن عباس صلی اللہ تعالیٰ نے فرمایا کہ فضا اکبر سے مراد یعنی سب سے بڑی فضا, تو اس سے مراد سور کا نفخہ ثانیہ ہے, یعنی دوسری دفعہ جب سور پھونکی جائے گی نا تو وہ یہاں پر مراد ہے کہ جس سے سب مردے زندہ ہو کر حساب کے لیے کھڑے ہوں گے. ٹھیک ہے, اور سمجھ میں بھی آتی ہے بات, یعنی ابن باز سلطان کا قول ہے بے شک وہی کافی ہے, لیکن اگر تھوڑا سا عقل بھی اس کے اوپر لگائیں تو بات بھی سمجھ میں آتی ہے کہ جب سارے لوگ کھڑے ہو جائیں گے تو پھر ان لوگوں کو جو نیک لوگ ہوں گے اللہ کے ولی تو ان کو ریسیو کرنے کے لیے فرشتے آئیں گے میدان حشر کے اندر. ٹھیک ہے, اچھا اب بعض حضرات نے یعنی بعض مفسرین حضرات نے نا نفخ اولا کو فضا اکبر قرار دیا ہے. اب کچھ نہ کچھ دلیلیں جو ہے وہ دوسرے علماء کے پاس ایسی بھی ہوتی ہیں کہ جن سے کہ وہ پھر کوئی اور اقول بیان کرتے ہیں, ان کے پاس بھی ہو سکتا ہے کوئی حدیث ہو کوئی ابن عباس سلطان کا کوئی اور قول ان کے پاس موجود ہو جس کی بنیاد پر انہوں نے کہا کہ جو پہلا سور پھونکا جائے گا وہ ہے فضا اکبر. ٹھیک ہے, ابن عربی کا قول یہ ہے, ابن عربی بہت بڑے عالم دین تھے, انہوں نے فرمایا کہ نفخات تین ہوں گے, تین دفعہ سور پھونکی جائیں گے, پہلا نفخہ نفخہ فضا ہوگا جس سے ساری دنیا کے لوگ گھبرا اٹھیں گے. ٹھیک ہے, یعنی فضا کا مطلب کیا تھا کہ گھبراہٹ. ٹھیک ہے, تو آخری زمانے میں عزیر علیہ السلام کو ماننے والے کو کیا کہتے ہیں یہودی؟ جی جی یہودی. تو فضا کا مطلب گھبراہٹ ہے, تو کچھ حضرات نے نا بلکہ ابن عربی رحمۃ اللہ علیہ نے فرمایا کہ یہ وہ والی گھبراہٹ ہے کہ جب دنیا کے اندر لوگ زندہ ہوں گے, دنیا کی زندگی ابھی کنٹینیو ہو رہی ہوگی, اگرچہ کہ ایمان والے سارے کے سارے ختم ہو جائیں گے. ٹھیک ہے, کیونکہ عیسیٰ علیہ السلام جب دنیا میں آ جائیں گے پھر عیسیٰ علیہ السلام جو ہے وہ بڑے لمبے عرصے تک حکومت کریں گے, پھر ان کا انتقال ہوگا, پھر ان کے ایک نائب ہوں گے وہ کافی عرصے تک حکومت کریں گے, پھر ان کا بھی انتقال ہو جائے گا, پھر اس کے بعد دوبارہ سے تنزلی آنی شروع ہو جائے گی دنیا کے اندر. ٹھیک ہے, پھر لوگ جو ہے وہ پھر سے کافر ہونا شروع ہو جائیں گے اور بہت زیادہ دنیا کے اندر خرابیاں پیدا ہو جائیں گی, حتیٰ کہ جو ایمان والے ہیں وہ ایک ہوا چلے گی دنیا کے اندر جس سے کہ سارے کے سارے ایمان والے جو ہیں وہ دنیا سے رخصت ہو جائیں گے. ٹھیک ہے, مر جائیں گے سارے کے سارے, پھر اس کے بعد دنیا میں صرف کافر رہ جائیں گے. ٹھیک ہے, اور ایسے کافر ہوں گے کہ جو کہ اللہ تعالیٰ کا نام بھی نہیں لیں گے. ٹھیک ہے, اللہ تعالیٰ کا نام ہی دنیا سے لینا بند ہو جائے گا, لیا جانا بند ہو جائے گا. ٹھیک ہے, اس کے 40 سال گزرنے کے بعد سور پھونکا جائے گا. ٹھیک ہے, یہ جو سور پھونکا جائے گا نا اس وقت دنیا میں کوئی بھی نہ ایمان والا ہوگا اور نہ کوئی اللہ کا نام لینے والا ہوگا. کیا مطلب کہ کافر بھی اللہ کا نام لیتے ہیں, کافر بھی اللہ کا نام لیتے ہیں. ٹھیک ہے, جیسے کہ ابو جہل, ابھی سیرت کلاس میں بچوں کے سامنے ذکر کیا تھا کہ غزوہ بدر کے دن ابو جہل نے اللہ سے دعا مانگی تھی, لات منات حبل عزا ان بتوں سے دعا نہیں مانگی تھی اس نے اللہ سے دعا مانگی, حالانکہ سب سے بڑا کافر تھا وہ. ٹھیک ہے, تو کافر بھی اللہ کا نام لیتے ہیں, لیکن آخری زمانے میں جو کافر ہوں گے نا یہ اللہ کا نام ہی بھول جائیں گے, اللہ کا نام لینے والا کوئی نہیں ہوگا. جب اللہ کا نام لینا بند ہو جائے گا دنیا کے اندر, اس کے 40 سال کے بعد سور پھونکا جائے گا. ٹھیک ہے, ہمارے مشائخ پھر اس کے اوپر یہ بات فرماتے ہیں کہ اللہ کا نام جب لیا جاتا ہے نا تو قیامت جو اصل بڑی قیامت ہے وہ 40 سال دور بھاگ جاتی ہے. جب تک نام لیا جاتا رہے گا قیامت آگے پش ہوتی رہے گی, 40-40 سال پش ہوتی رہے گی. ٹھیک ہے, جب اللہ کے نام سے سب سے بڑی قیامت دور ہو جاتی ہے تو جو اللہ کا نام لے گا, ٹھیک ہے, تو اس کے جو زندگی کی چھوٹی چھوٹی قیامتیں ہوتی ہیں, چھوٹی چھوٹی مصیبتیں ہوتی ہیں, وہ کیوں نہیں دور ہوں گے. ٹھیک ہے, تو ہم اللہ کا نام اصل میں لیتے نہیں ہیں. ٹھیک ہے, اگر ہم واقعی لے لیں تو ہماری چھوٹی چھوٹی مصیبتیں بہت آسانی کے ساتھ ہو جائیں. بہرحال تو انہوں نے فرمایا کہ پہلا نفخہ نفخہ فضا ہوگا, جس سے ساری دنیا کے لوگ گھبرا اٹھے. ٹھیک ہے, اس کو یہاں پر فضا اکبر کہا گیا ہے. دوسرا نفخہ, نفخہ سائقہ ہوگا, سائق, ٹھیک ہے, جس سے کہ سب مر جائیں گے اور فنا ہو جائیں گے. اب یہ دوسرا نفخہ کیا مطلب, کہ یہ نہیں کہ جی پہلے انہوں نے سور پھونک دیا پھر اس کے بعد وہ چپ ہو جائیں گے, اسرافیل علیہ السلام چپ ہو جائیں گے, پھر اس کے بعد جو ہے وہ دوبارہ سے ایک سور پھونکیں گے. ٹھیک ہے, کیونکہ سور تو دو ہی ہیں, نفخہ اولی اور نفخہ ثانی. ٹھیک ہے, ایک سور سے جو ہے وہ سارا جہان مر جائے گا اور ختم ہو جائے گا, ٹوٹ پھوٹ جائے گا, اور دوسرا سور جو ہے وہ اس سے سارے کے سارے دوبارہ سے زندہ ہو جائیں گے. ٹھیک ہے, تو اب یہاں پر دوسرے سور کی کیا بات کر رہے ہیں, اس سے یہی اندازہ ہوتا ہے کہ پہلا ہی سور جو ہے نا اسی میں شدت آتی جائے گی, شدت آتی جائے گی, شدت آتی جائے گی. ٹھیک ہے, شروع میں اتنا ہلکا ہوگا کہ لوگ گھبرائیں گے, پریشان ہوں گے کہ یہ کیسی آواز ہوگی, چاروں طرف سے آ رہی ہے اور اس سے جو ہے وہ سر میں درد ہو رہا ہے, سر پھٹنے والا لگ رہا ہے. ٹھیک ہے, اور پھر اس کے اندر جیسے جیسے شدت آتی جائے گی تو لوگ پھر مرنا شروع ہو جائیں گے. ٹھیک ہے, تو وہ دوسرا نفخہ سائق ہوگا کہ جس سے سب مر جائیں گے اور فنا ہو جائیں گے. پھر اس کے بعد چیزیں فنا ہونی شروع ہو جائیں گی, یعنی وہی بلاسٹ آف ہونا شروع ہو جائیں گے, پھٹنا شروع ہو جائیں گے, پہاڑ بھی ریزہ ریزہ ہو جائیں گے. ٹھیک ہے نا, پہاڑ پہلے ٹوٹیں گے, بڑے بڑے پتھروں کی شکل میں ٹوٹیں گے. ٹھیک ہے نا, جیسے کہ عام آپ کسی پہاڑ کو اگر بلاسٹ کریں تو پتھروں کی شکل میں, لیکن پھر وہ پتھر جو ہے نا وہ مزید پھٹنا شروع ہو جائیں گے, اور وہ مزید چھوٹے پتھر, پھر وہ چھوٹے پتھر مزید چھوٹے پتھر, وہ چھوٹے پتھر مزید چھوٹے پتھر. ٹھیک ہے, حتیٰ کہ چھوٹے ہوتے 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 وہ ایسے ہو جائیں گے, ٹھیک ہے, جیسے کہ کل احن المنفوش وتکون الجبال کل احن المنفوش, سورہ قاریہ کے اندر جو ذکر ہے نا کہ وہ دھنکی ہوئی روئی کی جیسے ہو جائیں گے. ٹھیک ہے, یعنی بالکل ویٹ لیس ہو جائیں گے. ٹھیک ہے, جیسے ریت جو ہے نا وہ ہوا میں اڑتی پھرتی ہے نا, ٹھیک ہے, تو وہ ریت سے بھی زیادہ ہلکی ہو جائے گی, روئی کی طرح سے ہلکی ہو جائے گی. ٹھیک ہے, تو یہ سب کیسے ہوگا, یہ دوسرا نفخہ نفخہ سائق ہوگا. پھر تیسرا نفخہ نفخہ باعث ہوگا. ٹھیک ہے, یعنی دوسرے میں سب کچھ فنا ہو جائے گا اور پھر اس کے بعد اللہ تعالیٰ جو ہے وہ فرشتوں کو بھی موت دینا شروع کر دیں, حتیٰ کہ جبرائیل علیہ السلام کو موت آ جائے گی, اسرافیل علیہ السلام کو موت آ جائے گی, موت کے جو فرشتے ہیں عزرائیل علیہ السلام ان کو بھی موت آ جائے گی, اللہ تعالیٰ ان کو بھی موت دے دے. پھر اس کے بعد دنیا یعنی پوری کی پوری کائنات میں کچھ نہیں بچے گا سوائے اللہ کی ذات, سوائے اللہ کی ذات. ٹھیک ہے نا, وہ جو وقت ہوگا نا اس وقت اللہ تعالیٰ ایک سوال کریں گے, سوال کیا ہوگا, لمن الملک اليوم, آج کے دن کس کی حکومت ہے, لمن الملک اليوم, کس کی حکومت ہے آج کے دن. ٹھیک ہے نا, اللہ تعالیٰ سوال کریں گے, آگے سے کوئی جواب نہیں, کیونکہ کوئی جواب دینے والا ہوگا تو جواب دے گا نا, انسان تو انسان, جن بھی ختم, فرشتے بھی ختم, جن کے ساتھ اللہ تعالیٰ کی بات چیت چلا کرتی ہے, رائٹ, فرشتے بھی ختم. ٹھیک ہے, تو جواب دینے والا کوئی نہیں ہوگا, اللہ تعالیٰ خود جواب دیں, کیا جواب دیں گے, للہ الواحد القہار, الواحد القہار کے لیے آج کی حکومت ہے, کوئی اور حکومت والا نہیں, ورنہ دنیا میں اللہ تعالیٰ نے حکومتیں دی ہوئی ہیں, کسی کے پاس جو ہے وہ ملک کی حکومت ہے, کسی کے پاس جو ہے وہ شہر کی حکومت ہے, کسی کے پاس گھر کی حکومت ہے, کسی کے پاس اپنے مال کی حکومت ہے, کسی کے پاس اپنے جسم کی حکومت ہے, جسم کی حکومت سب کے پاس ہے, اپنے اپنا جسم, اپنا میرا جسم میری مرضی, رائٹ, تو جسم کی حکومت دی ہوئی ہے نا اللہ تعالیٰ نے سب کو. ٹھیک ہے, لیکن یہ حکومت بھی ختم ہو جائے گی. ٹھیک ہے, اور پھر صرف حکومت کا نام, حکومت کے نام کی چیز صرف اللہ کے لیے رہ جائے گی. ٹھیک ہے, تو پھر اس کے بعد, اس کے پھر بہت عرصے کے بعد اللہ تعالیٰ اسرافیل علیہ السلام کو زندہ فرمائیں گے, اور پھر وہ اپنا کام, ان کو فوراً سے یاد آ جائے گا, اچھا میری زندگی کا مقصد کیا ہے, سور پھونکنا, پھر وہ جو ہے نا وہ ٹرمپٹ کو لے کر کے اپنے منہ کے ساتھ پھر ریڈی, اللہ تعالیٰ کا پھر حکم آئے گا, اب پھر سے پھونکو, تو اسرافیل علیہ السلام پھر پھونکنا شروع کریں گے, اور پھر کیا ہوگا, جس سے سب مردے زندہ ہو جائیں گے. ठीक है, यानी क्या होगा, फिर वो प्रोसेस शुरू हो जाएगा कि जो वो बैकबोन का जो एक डीएनए अल्लाह ताला ने प्रिजर्व करके रखा हुआ है ना, हर मखलूक का डीएनए बॉडी सेल, ठीक है ना, उस डीएनए से जो है वो रिकंस्ट्रक्शन शुरू हो जाएगी, है ना। और आज की साइंस जो है वो इस बात की कायल भी हो चुकी है कि एक डीएनए सेल से सब कुछ तख्लीक किया जा सकता है, है ना। तो अल्लाह ताला करेंगे उसके बाद सब कुछ तख्लीक दोबारा से। इसकी शहादत में मुस्नद अबू याला और बेहकी और अब्द इब्न हमैद अबू शेख इब्न जरीर दगरी वगैरह से हजरत अबू हुरैरा रजी अल्लाह ताला की एक हदीस नकल की गई है। यानी ये जो इब्न अबी रहमतुल्लाह का कौल है, ऐसे लगता है कि ये सारे हजरात जो है ना वो एक हदीस नकल करते हैं इस कौल को प्रूफ करने के लिए। और ये हजरत मुफ्ती शफी रहमतुल्लाह ने तफसीर मजहरी से कोट की है। अल्लाहु आलम। ये सारी बातें जो हमने भी करी ना, ये भी बस अंडरस्टैंडिंग से बुनियाद पर है। अल्लाहु आलम बिस्सवाब। अल्लाह ताला ज्यादा बेहतर जानते हैं क्या असल हकीकत है। ठीक है, तो अगर किसी को सवाल है तो आप पूछ लीजिए, वरना क्लास का टाइम खत्म हो गया है तो रोकते हैं बाकी क्लास। السلام عليكم ورحمة الله وبركاته.